नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण हुने कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 10 गते बिहान जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। यो कार्यक्रममा हामीले हरेक अङ्कमा हल्दीबारी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, त्यहाँको नागरिकहरूको अपेक्षा र पालिकाले गर्दै गरेका कामका सन्दर्भमा केन्द्रित हुने गरेका छौँ। र आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि हामी पुस महिनाको 2078 सालको पुस महिनाको 10 गते बिहान छौँ र आजको अङ्कमा कुराकानी गर्नका लागि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी उपस्थित भइसक्नु भएको छ र उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ। उपाध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हस्, नमस्कार हजुर, धन्यवाद।
अब हामी ठ्याक्कै अहिले कुरा गरिरहँदा यहाँहरूको कार्यकालको अन्तिम वर्षमा छौँ र चालु आर्थिक वर्षको पनि अर्धवार्षिक समीक्षा गर्ने ठाउँमा छौँ। हामी पुस महिनामा छौँ, आधी आर्थिक वर्षको सकिएको छ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था के छ र बजेटहरू कति खर्च गरिसक्नुभयो, कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
यो अहिले चालु आर्थिक वर्षमा चाहिँ हामीले गत वर्ष र त्योभन्दा अघिल्लो वर्षबाट बहुवर्षीय आयोजना मा स्वीकृत भएर काम सञ्चालनमा भएका जुन ठेक्काहरू थिए ती कामहरू चाहिँ त्यो कार्यान्वयनको चरणमा छन् र अहिले करिब करिब तपाईँको कतिपय आयोजनाहरू चाहिँ काम सम्पन्न भएको अवस्था छ भने कतिपय चाहिँ काम सम्पन्न हुने चरणमा छन् र कार्यान्वयन चाहिँ बहुवर्षीय आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर हामीले चाहिँ अगाडि बढाइरहेका छौँ र यो चालु आर्थिक वर्षमा करिब करिब हामीले लगाएका हामीसँग 1 दर्जनभन्दा बढी झन्डै 12-15 बहुवर्षीय आयोजनाहरू छन्। त्यसका ती कामहरू चाहिँ अहिले सम्पन्न हुने चरणमा छन्।
ती बहुवर्षीय आयोजना भनेका के हुन्छ?
हामीले त्यसमा चाहिँ हामीले सडकहरू राखेका छौँ, हामीले भवनहरू, अब हाम्रो चाहिँ प्रशासनिक भवन गाउँपालिकाको चाहिँ आफ्नो संरचना नभएको अर्काको घर निजी घरमा बसेर कार्य सञ्चालन गरिरहेको थियो। अब अहिले हाम्रो चाहिँ गाउँपालिकाको भवन चाहिँ करिब करिब तपाईँको चाहिँ 95%भन्दा बढी काम सकिसकेको अवस्था छ। भित्री कामहरू सबै सकिएको छ, अब बाहिरी चाहिँ अलिकति काम रहेकोले त्यो काम पनि तपाईँको यो 15 गतेसम्म पुस 15 गतेसम्ममा सबै काम सम्पन्न गरिसक्ने र पुसको अन्तिमसम्ममा त्यहाँ कार्यालय सर्ने गरेको हामी तयारीमा छौँ। एउटा हाम्रो यो काम सम्पन्न हुँदैछ, हाम्रो चाहिँ वडा कार्यालयहरू चाहिँ एउटा वडा कार्यालय सरिसकेको अवस्था छ, स्वास्थ्य चौकीहरू सरिसकेको अवस्था छ काम सम्पन्न भएर भने अरू चाहिँ काम सम्पन्न हुने क्रममा छन्। त्यस्तै तपाईँको चाहिँ हाम्रो एउटा हल्दीबारी गाउँपालिकाको गौरवको आयोजनाको रूपमा हामीले लोकतान्त्रिक शहीद स्मृति पार्क भनेर हामीले एउटा नमुना पार्क चाहिँ झापामा अलिक फरक खालको पार्क होस् त्यो भन्ने गरेको हिसाबले चाहिँ एउटा पार्क निर्माण गरिरहेका छौँ। त्यो चाहिँ झन्डै 91.56 हेक्टर जमिनमा फैलिएको छ एउटा भेलागुडी जङ्गल। त्यो पार्कको कामहरू चाहिँ तीव्र गतिमा ती कामहरू भइरहेका छन्। त्यस्तै तपाईँको चाहिँ कालोपत्रे सडकहरू चाहिँ हामीले जुन गरेका थियौँ, ठेक्काहरू योजना लगाएका थियौँ, ती चाहिँ करिब करिब दुई तिनवटा योजना चाहिँ ठेकदार कम्पनीहरूले चाहिँ त्यो सकिसकेको अवस्था छ भने अरूले चाहिँ कामहरू बेस सबेसहरू गरेर अब यो चाहिँ माथि त्यो कालो चाहिँ उलाउने क्रममा हुनुहुन्छ। त्यो भएकोले गर्दाखेरि चाहिँ कामहरू पनि सडकका कामहरू निक्लिरहेको अवस्था छ, भवनका कामहरू सम्पन्न भइसकेका छन्। यसरी चाहिँ बहुवर्षीय आयोजनाहरू अरू पनि थुप्रै कार्यक्रमहरू यसरी सञ्चालन भइरहेका छन्।
अहिले यहाँहरूले बहुवर्षीय आयोजनाहरूलाई पूर्णता दिने भनेर भनिरहनु भएको छ र ती सबै कामहरू अब यहाँहरूको निर्वाचित भएको जनताले म्यान्डेट दिएको कार्यकाल पनि यही वर्ष सकिँदैछ। निर्वाचन आयोगले 14 र 22 गते दुई चरणमा गर्ने हो भने 14 र 22 गते गरौँ, एकै चरणमा गर्ने हो भने दुईवटामध्ये जुन मिति पनि तोके हुन्छ भनेर सरकारलाई भनेको छ। यस्तो अवस्थामा हिजोका कामले, हिजो यहाँहरू जनप्रतिनिधि हुनुहुन्नथ्यो, बाहिर राजनीतिक दलको कार्यकर्ताका रूपमा नेताका रूपमा मात्रै काम गरिरहनु भएको थियो, त्यति बेला चुनाव जित्नुभयो, अहिले जनताबाट यहाँहरू 5 वर्ष टेस्टेड हुनुभयो, अबको अवस्था के हुन्छ? अब फेरि चुनाव गरिरहँदाखेरि चाहिँ यहाँहरूका कामले हिजोको मत बढ्छ कि घट्छ?
मैले ठ्याक्कै मेरो हल्दीबारी गाउँपालिकासँग सन्दर्भ हल्दीबारी गाउँपालिकासँग नै जोडिएर मैले भन्नुपर्दाखेरि हल्दीबारी गाउँपालिकामा नेकपा एमाले, म हिजो नेकपा एमालेबाट प्रतिनिधित्व गरेको हुँ र नेकपा एमालेकै अवस्थाको त्यहाँको भन्ने हुने अहिले पनि नेकपा एमाले त्यहाँ बढ्दो क्रममा छ त्यस्तो चाहिँ हाम्रो कारणले जनप्रतिनिधिको कारणले नेकपा एमालेलाई समस्या भयो जस्तो मलाई लाग्दैन चाहिँ त्यहाँ चाहिँ कामको हिसाबले अब त्यहाँका जनताहरूले अब जहाँ पनि एउटा कुरा के हो भने अब मान्छे बोल्ने भन्दा पनि मान्छे काममा को कति जोडिन्छ भन्ने कुरा मान्छेहरूले मूल्याङ्कन गर्छन् जस्तो मलाई लाग्छ अहिले हामीले नै नेतृत्व गरेर हाम्रै नेकपा एमालेकै अब म आफैले अगुवाई गरेर त्यहाँ चाहिँ झन्डै 70-71 किलोमिटर कालोपत्र हामीले ठेक्का लगाएका थियौँ भने अहिले 40 किलोमिटर जति बाटोहरू चाहिँ कालोपत्र सम्पन्न भइसकेको अवस्था छ हिजो हामी निर्वाचित भएर आउँदाखेरि चाहिँ 100 मिटर पनि कालोपत्र त्यहाँ थिएन बाटोहरू चाहिँ एउटा एम्बुलेन्स हिँड्न जान सक्ने अवस्थाहरू थिएनन् भने आज चाहिँ 150-200 जति स्ल्याब कलपुटहरू पुलहरू बनेको अवस्था छ बाटोहरू तपाईँको चाहिँ 400-500 किलोमिटर बाटोहरू चाहिँ ग्राभेल भएको अवस्था छ त्यो भएको कारणले यी सबै कामको हिसाबले हेर्ने हो भने नेकपा एमाले त्यो सबै दलका पार्टीहरू चाहिँ एकातिर उभिँदा पनि नेकपा एमाले परिणाम हात पार्ने स्थिति चाहिँ हल्दीबारी गाउँपालिकामा देखिन्छ
फेरि बाहिर चर्चा चाहिँ नेकपा एमालेमै तपाईँहरू युवा नेताहरू बिचमा नै अलिक मिल्तीजुल्ती छैन पार्टीभित्र पनि असन्तुष्टि छन् भन्ने गरेका कुराको चर्चा पनि सुनिन्छ नि यो यथार्थ हो कि हाउ हल्लामा
यो यस्तो तपाईँको राजनीति चाहिँ अरू विपक्षीहरूसँग लड्नुपर्ने चाहिँ चुनावको बेला मात्रै रहेछ अरू बेला चाहिँ आफू पार्टीभित्र स्थापित हुनको लागि पार्टीभित्र चाहिँ आफू कसरी स्थापित हुने भन्ने कुरामा चाहिँ पार्टीभित्रको यो हाम्रोमा मात्रै होइन यो सबैकोमा लडाइँ छ यो भित्र तपाईँको चाहिँ म कसरी अघि बढ्ने भन्ने कुरा चाहिँ हाम्रो नेकपा एमालेमा मात्रै होइन हामीले भर्खरै सम्पन्न चाहिँ हामीले अरू दलका पनि हामीले अधिवेशनहरू हेऱ्यौँ त्यो अधिवेशनहरूमा निकै चर्काचर्की भएको अवस्था हेरौँ ती सबै कुरा हेर्दा त बरु हाम्रो त सहज तरिकाले त्यसको त्यो चाहिँ हाम्रो त सहज तरिकाले ती अधिवेशनहरू सम्पन्न भए र जुन हाम्रो बिचमा हल्दीबारी गाउँपालिकाभित्र यो जे खालको हल्ला छ यो गलत हो किनभने हाम्रोमा त्यस्तो थियो भने हामी हाम्रो त भर्खरै सम्पन्न भयो वार्ड अधिवेशनहरू पाँच सबै वार्डहरू सर्वसम्म ढङ्गबाट नेतृत्व चाहिँ चयन भए त्यस्तै गाउँ अधिवेशन पनि सम्पन्न भयो गाउँ अधिवेशन सर्वसम्म ढङ्गबाट चाहिँ नेतृत्व चयन भयो त्यो भएकोले गर्दाखेरि हाम्रो नेकपा एमालेभित्र हल्दीबारी गाउँपालिकाभित्र कुनै पनि समस्याहरू चाहिँ छैनन्
अहिले यहाँहरूले जुन नेतृत्व पार्टीमा इस्टाब्लिस गर्नुभएको छ ओडामा र गाउँपालिकामा अहिले सर्वसहमत नेतृत्व बनाउने गरेको कुरामा कतै योग्य दक्ष कार्यकर्ताहरू चाहिँ मन दुखाएर बाहिर बस्नु परेको अवस्था त छैन
अब यस्तो हुन्छ तपाईँको चाहिँ अब कार्यकर्ता को चाहिँ मापन नाप्ने अब बाहिरबाट नेता नेतृत्वले होइन त्यहीँको सतहमै चाहिँ कार्यकर्ताले नै नाप्ने हो त्यो भएको कारणले गर्दा अहिले जे खालको तपाईँको त्यहाँ जिम्मेवारी प्राप्त गर्नुभएको छ साथीहरूले त्यहीँ सबै प्रतिनिधिहरूको बिचबाट जो चाहिँ पार्टी सदस्यहरूको बिचबाट प्रतिनिधिको रूपमा आउनुभयो उहाँहरूको बिचबाट नेतृत्व चाहिँ छानिएको छ कहीँ कतै माथिबाट टपक्क टिपेर फलानालाई त्यहाँ यो जिम्मेवारी भनेको वा अलिकति त्यो खालको चाहिँ अन्याय भयो कि भन्ने गरेको कुरा आउन सक्थ्यो तर हल्दीबारीभित्र जे भएको छ प्रतिनिधिमूलक ढङ्गबाट आएका प्रतिनिधिहरूले जो चुनिएर चुनिने अधिकार बोकेर आउनुभएको प्रतिनिधिहरूको बिचमा छलफल गरेर उहाँहरूको बिचमा समन्वय सहकार्य भएर सल्लाह भएरै यो नेतृत्व विकास भएको छ जिम्मेवारी चाहिँ प्रदान भएको छ त्यो गर्दा त्यस्तो समस्या छैन
अहिले चाहिँ यहाँहरूले काम गरिराखेको हल्दीबारी त सबैभन्दा बढी काम गर्नुपर्ने यहाँले चाहिँ शिक्षा समितिको त यहाँ प्रमुख पनि हो शिक्षा समितिको काम गरिरहँदा शिक्षालाई उच्च प्राथमिकता दिने शिक्षामा चाहिँ घुम्ती शिक्षकहरू बनाउने भन्ने गरेको कुराहरू गरेर विभिन्न खेलका केका कम्प्युटरका शिक्षकहरू राखेर सबै विद्यालयलाई कम्प्युटर दिएर अगाडि बढाउने भनिरहनु भएको थियो कतिको प्रभावकारी भयो आफैले मूल्याङ्कन गर्नु
अहिले शिक्षाको कुरामा चाहिँ म त्यहाँ शिक्षा समितिको चाहिँ संयोजक भएको हिसाबले पनि र शिक्षामा चाहिँ शिक्षा एउटा महत्त्वपूर्ण विषय हो जनताहरूसँग प्रत्यक्ष सरकार राख्ने विषय हो र हामीले चाहिँ पछिसम्मलाई हेर्नुपर्छ भने शिक्षामै लगानी गर्नुपर्छ यो तत्काल यसले परिणाम दिने विषय पनि होइन त्यो भएको कारणले गर्दा हामीले शिक्षालाई हिजो र आजमा फरक देखाएर लानुपर्छ भन्ने गरेको हिसाबले हामीले त्यहाँका संरचनाहरू परिवर्तन गर्ने कुरामा लाग्यौँ हिजोको जस्तो अवस्था अहिले छैन र विद्यालयभित्र जुन खालको गुणस्तरीय हिजो सामुदायिक विद्यालय जुन हेर्ने दृष्टिकोण फरक थियो आज सामुदायिक र तपाईँको चाहिँ संस्थागत विद्यालयमा तुलना गर्न नसक्ने गरेको अवस्था हामीले चाहिँ त्यहाँभित्र बनाएका छौँ हामीले चाहिँ सबै माविहरूमा आधारभूत तहहरूमा प्राविधिक तहहरूमा चाहिँ हामीले कम्प्युटर ल्याबहरू बनाएका छौँ भने हामीले शिक्षकसहितको कम्प्युटर ल्याबको व्यवस्थापन गरेका छौँ हिजो प्राविबाट आवि चलेका प्राविबाट चाहिँ मावि चलेका तर विषयगत शिक्षकहरू नभएर अभाव भएका ती खालका विद्यालयहरूमा विषयगत शिक्षकको व्यवस्थापन गरेका छौँ हामीले चाहिँ नेपालमै सम्भवतः पहिल्यै 753 स्थानीय तहमध्येमा श्रम ऐनमा तोकेको व्यवस्था चाहिँ त्यहाँका बाल शिक्षकहरू त्यहाँका चाहिँ विद्यालय कर्मचारीहरूलाई श्रम ऐनमा तोकेको सेवा सुविधा दिने सुरुवात सायद सम्भवतः हल्दीबारी गाउँपालिकाले नै पहिलोचोटि सुरुवात गरेको हो। त्यो भएको कारणले गर्दाखेरि शिक्षा क्षेत्रमा चाहिँ हामीले हिजो कतिपय बाल शिक्षकहरू कतिपय विद्यालय कर्मचारीहरू चाहिँ आफ्नो समय अवधि सकेर उहाँहरू चाहिँ घर जानु पर्दाको स्थितिमा चाहिँ खाली हात जानुपर्ने स्थिति थियो। आज हामीले स्थानीय कर्मचारी कोषको व्यवस्थापन गरेर उहाँहरू जाँदाखेरि खाली हात नजाने गरीको व्यवस्था गरेका छौँ। त्यो भएको कारणले गर्दा शिक्षा क्षेत्रमा हामीले चाहिँ हाम्रो चाहिँ गाउँपालिकाका स्रोत साधनहरू परिचालन गरेर हामीले योग शिक्षकहरू चाहिँ कराटेका राष्ट्रिय प्रशिक्षकहरूलाई हामीले राखेर घुम्ती शिक्षकको रूपमा प्रयोग गरेका छौँ। कबड्डीका साथीहरूलाई हामीले चाहिँ प्रशिक्षकहरू राखेका छौँ। त्यो भएको कारणले गर्दा हामीले नमुना ढङ्गबाट काम गरिरहेको थियौँ। अलिकति यो बिचमा हामीलाई कोभिडको कारणले झन्डै दुई आर्थिक वर्ष चाहिँ हामीलाई अलिकति यो अब हाम्रो मात्रै समस्या होइन, यो अन्तर्राष्ट्रिय समस्या हो, यसले अलिकति शिथिल बनायो। त्यो भएको कारणले गर्दा जे सोचका साथ हामी अगाडि बढेका थियौँ त्यो परिणाम चाहिँ हामीले निकाल्न सकेनौँ नि। तर हामीले समग्र रूपमा भन्यो भने शिक्षामा चाहिँ परिवर्तन चाहिँ देखिन थालिएको छ र भएको छ र आज सामुदायिक विद्यालयमा विद्यार्थीहरूको चाहिँ हिजो कतिपय विद्यार्थी रहरूको संख्या न्यून भएर विद्यालयहरू मञ्च गर्नुपर्छ कि भन्ने गरेको छलफल पनि हल्दीबारी गाउँपालिकाभित्र नचलाएको होइन, तर आज त्यहाँ यति धेरै विद्यार्थीहरू बढेर गएको अवस्था छ। आज त्यहाँ हामीले शिक्षकहरू चाहिँ गाउँपालिकाले आफ्नो स्रोतबाट शिक्षकहरू समेत विद्यार्थीको उपस्थिति विद्यार्थीको सङ्ख्याको आधारमा हामीले चाहिँ शिक्षकहरूको पनि व्यवस्थापन गरिदिएको अवस्था छ। आज विद्यार्थीहरू बढी भएको कारणले गर्दा आज त्यो भएको कारणले गर्दा सामुदायिक विद्यालय चाहिँ अत्यधिक धेरै सुध्रेको अवस्था छ। अहिले हल्दीबारी गाउँपालिकाभित्र राम्रो छ, अहिले चाहिँ शिक्षकहरू पनि समयमा आउने समयमा जाने र त्यो आफ्नो भित्र आफ्नो कर्तव्य के हो त्यो खालको चाहिँ निर्वाह उहाँले गरिराख्नु भएको छ। त्यस्तो अहिले चाहिँ समस्या छैन, अहिले राम्रो ढङ्गबाट अघि बढिरहेको छ।
यहाँहरूले अघि लोकतान्त्रिक सहित स्मृति पार्कको यहाँले कुरा गर्नुभयो, भौतिक पूर्वाधार त्यहाँ पनि निर्माण गरिरहनु भएको थियो, बहुवर्षीय योजना थुप्रै कुराहरू त्यहाँ निर्माण गर्ने भन्ने यहाँहरूको चाहिँ मास्टर प्लान पनि छ। फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँ, त्यहाँ पुगेका मान्छेहरू फेरि पनि जाने गरेका छन्, के छ यो नारामै सीमित भयो कि मान्छेको चहल पहल आवत जावत कोभिडले केही अप्ठ्यारो त पार्यो तर पनि के छ
यो कोभिडको विषयमा तपाईँको चाहिँ यो भेलागुडी चाहिँ अहिले पनि मान्छेहरू अहिले पनि त्यहाँ हेर्ने हो भने हामी चाहिँ हरेक शनिबार चाहिँ हाम्रो अहिले ओपन छ, त्यो त्यहाँ चाहिँ कुनै टिकट सिस्टम छैन, अहिले संरचनाहरू पनि बनिसकेको अवस्था छैन, भर्खर एउटा संरचनाहरूको रूपरेखा बन्दैछ, कामहरू निर्माण व्यवसायले भट्टाभट कामहरू गर्ने चरणमा हुनुहुन्छ, यो आर्थिक वर्षमा सम्पन्न चाहिँ उहाँहरूले काम सम्पन्न गर्नुहुन्छ। तर त्यो एउटा चाहिँ यस्तो आफैमा पनि त्यो एउटा आकर्षणको केन्द्र छ, त्यो हामीले बनाउने भन्दा पनि प्रकृतिले नै धेरै कुराहरू त्यहाँ चाहिँ दिइसकेको अवस्था छ। त्यो जङ्गलमा जाँदाखेरि चाहिँ त्यो चाहिँ एउटा पहाड छ तराईमा पनि भने यस्तो अलिकति डाँडाकाँडा भएको स्थिति, तपाईँको चाहिँ अब अलिकति यसो घुम्नलाई पनि अलिकति रमणीय यसो भएको कारणले गर्दाखेरि अहिले निर्माणको क्रममा छ र त्यहाँ चाहिँ एकपटक मात्र होइन, हामी पटक पटक मान्छेहरू चाहिँ दोहोरिएर गएको अवस्था हामीले चाहिँ आएका थियौँ, छन पनि केही छैन त्यहाँ सोध्यो भने, तर किन किन मान्छेहरूलाई त्यसले आकर्षणको केन्द्र बनाएको छ। त्यो भएको कारणले गर्दाखेरि अहिले अब संरचनाहरू बनिसकिसकेपछि त त्यो एउटा चाहिँ नमुनाकै रूपमा हामीले यो हुन्छ भन्ने गरेको छौँ। अब त्यो चाहिँ तिनवटा पालिकासँग चाहिँ सेन्टरमा परेको कारणले पनि भूगोल हल्दीबारीको पर्यो, तर चाहिँ भद्रपुर नगरपालिका चाहिँ अब र वीरतामा नगरपालिकाको सेन्टरमा समेत भएको कारणले गर्दाखेरि चाहिँ अलिक बढी चाहिँ स्थानीय पर्यटकहरूको चाप चाहिँ बढ्दो छ त्यहाँ।
अहिले यहाँहरूले चाहिँ यी गरीका कामहरू गर्दै गर्दा स्वास्थ्यको क्षेत्रमा पनि केही काम गर्नुपर्छ भन्ने गरेको कुरामा ल्याबहरू नै स्थापना गर्ने, कम्तीमा तिनवटा वडाहरूमा तिनवटा क्षेत्र पारेर साबिकका पालिकाहरू तिनवटालाई साबिकका गाविसहरू तिनवटालाई हेरेर तिन ठाउँमा ल्याबहरू बनाउने, अझ पालिका स्तरको अस्पतालै बनाउने भन्ने गरीका तयारीहरू पनि गर्दै हुनुहुन्थ्यो, ती चाहिँ कहाँ पुगे, के हुँदैछन्?
हाम्रो चाहिँ हामीसँग जम्मा पाँचवटा वार्ड छन्, पाँचवटा वार्डमा साबिक तिनवटा गाविस हुन्, जलथल हल्दीबारी गोलदाब र तिनटै गाविसलाई हामीले चाहिँ सामान्य रूपमा चाहिँ ब्लड चेक गर्न मान्छेहरू चाहिँ बित्तामा ठाउनुपर्ने, भद्रपुर जानुपर्ने अनि घन्टौँसम्म लाइन बस्नुपर्ने, कुर्नुपर्ने त्यो खालको समस्यालाई चाहिँ हामीले चाहिँ बुझेरै हामीले अहिले तिनवटा साबिक जलथल हल्दीबारी गोलदाबहरूमा चाहिँ ल्याब सञ्चालन गरेका छौँ। अब सामान्य टेस्ट गर्नको लागि या बित्तामा भद्रपुर कुदिरहनु परेन, सुगरहरू जस्ता चाहिँ जो दीर्घरोगी हुन्छ जसले पन्ध्र दिनमा सुगरहरू चेक गराउनुपर्छ, अहिले आफ्नै घरको खाना खाएर उहाँहरूले सुगर टेस्ट गर्नुहुन्छ, त्यो भएको कारणले गर्दा अन्य अरू पनि चाहिँ रोगहरू त्यहाँबाट चेक गर्न सक्ने गरी हामीले ल्याबहरू सञ्चालन गरेका छौँ, बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ भने स्वास्थ्य क्षेत्रमा हाम्रो चाहिँ एउटा त्यहाँको एउटा जे टिम छ त्यो टिमले यति धेरै चाहिँ तरिकाले काम गरेको छ, मान्छेहरूलाई साँच्चै स्थानीय सरकारको अनुभूति दिलाउन चाहिँ सफल भएको छ। अब हल्दीबेरी गाउँपालिकाभित्र पालिका स्तरीय जुन नेपाल सरकारको कार्यक्रम हो अस्पताल, त्यो अस्पताल चाहिँ अहिले काम सुरु भइसकेको अवस्था छ। ठेकदार कम्पनीले आएर भर्खरै यो महिनाबाट काम सुरु गरिसकेको अवस्था छ भने उहाँले पनि आफ्नो सम्झौताभन्दा अगाडि नै म काम सक्छु भन्ने गरेको उहाँको प्रतिबद्धता छ। त्यो भएकोले गर्दाखेरि स्वास्थ्यमा पनि हामीले जसरी शिक्षालाई अघि पहिलो प्राथमिकता राख्यौँ, हामीले हिजो नीति तथा कार्यक्रमहरू बनाउँदा बजेट बनाउँदा जनताहरूसँग प्रत्यक्ष सरकार राख्ने विषय भनेका शिक्षा स्वास्थ्य खानेपानी यी विषयहरू भएकोले गर्दा हामीले यी चिजहरूलाई चाहिँ प्राथमिकतामा राखेर काम गरेका छौँ भने हामीले शिक्षाको कुरा मैले अघि तपाईँहरूसँग गरेँ। अब मैले भन्ने भन्दा पनि त्यहाँ गएर तपाईँहरूले आफूले पनि लिने कुराहरू आउँछन्, कतिपय कुराहरू स्वास्थ्यका कुराहरू हामी चाहिँ निकै अगाडि गइसकेको अवस्था छ। जुन नेपाल सरकारको चाहिँ पोलिसी अनुसार हामीले चाहिँ सब त्यो कार्यान्वयन गर्ने क्रममा हामीले स्थानीय सरकारको तर्फबाट कुनै कन्ट्री चाहिँ गरेका छैनौँ। खानेपानीकामा अब करिब तपाईँको चाहिँ अब जल थल खानेपानी निकै अगाडिबाट सञ्चालन भइसकेको छ भने अब करिब यो वर्षबाट खानेपानी चाहिँ साबिक जलथल गाविसमा नपुगेको ठाउँ हुने छैन। गोलदाबमा चाहिँ सञ्चालन भइसकेको अवस्था छ भने हामी त्यहाँ पनि पाइप विस्तार गर्ने पक्षमा छौँ। गोलदाबमा पनि यही सम्भवतः यो एक दुई महिनाभित्रमा चाहिँ त्यहाँ हामी अब कहाँसम्म पुर्याउन सकिन्छ पाइप विस्तार गर्नेछौँ भने हल्दीबारीको चाहिँ सबै काम सम्पन्न भइसकेको अवस्था छ। अब त्यहाँको पनि खानेपानी सञ्चालनमा सम्भवतः यही आर्थिक वर्षबाट सञ्चालन हुन्छ।
अहिले चाहिँ यहाँले यी कुरा गरिरहँदा सबैभन्दा बढी नागरिक चाहिँ कृषिमा छन्, यहाँहरूले कृषि उत्पादनलाई बढावा दिनका लागि अत्यन्तै धेरै कामहरू गर्ने गरेका कुरा सुरुदेखि नै गर्दै हुनुहुन्थ्यो, अहिलेसम्म आइपुग्दा उपलब्धि चाहिँ कस्ता भए? कृषिको क्षेत्रमा साँच्चै नागरिकलाई यहाँहरूले दिइरहेको चाहिँ सहयोगले, यहाँहरूले दिइरहेको उत्प्रेरणाले होइन, माछा उत्पादनकै सन्दर्भमा त हल्दीबारीको माछा झापाभरि माछा भन्ने गरीको नीति कार्यक्रम बजेटको व्यवस्था गरेर लागिरहनु भएको थियो, के छ अहिले पछिल्लो अवस्था उपाध्यक्षज्यू?
कृषिमा पनि हामीले अब हाम्रो त्यहाँ हल्दीबारी हाम्रो त मूल नारै छ, हल्दीबारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धि भन्ने हाम्रो नारा छ। हामीले कृषिलाई पनि प्राथमिकतामै राखेका छौँ। कृषिमा पनि अब हिजो हामी आउँदा एकजना प्राविधिक हुनुहुन्थ्यो भने आज हामीसँग चाहिँ सबै वार्डमा हामीले आफै हल्दीबारी गाउँपालिकाले आफ्नै स्रोतबाट चाहिँ झन्डै 10 जति भाइ बहिनीहरूलाई चाहिँ हामीले प्राविधिक विषय पढाएर उहाँहरूलाई अहिले वार्डमा कर्मचारीको रूपमा हामीले व्यवस्थापन गरेका छौँ भने सबै वार्डमा प्राविधिक भाइ बहिनीहरू हुनुहुन्छ। त्यस्तै गाउँपालिकामा पनि तपाईँको चाहिँ बाइचान्स कहीँ केही होस् भने चाहिँ परिगयो भनेदेखि जाने गरेको एउटा छुट्टै टिम बनाएर हामीले चाहिँ कृषिमा चाहिँ अनुगमन पनि गरिरहेका छौँ। किसानहरूको चाहिँ हरेक समस्यामा चाहिँ प्राविधिक टोलीहरू पुगिराख्नु भएको छ र कृषिमा पनि हामीले जे खालको चाहिँ प्रविधिसँग जोडेर तपाईँको विभिन्न खालका औजारहरू हामीले चाहिँ त्यहाँ कृषिमा प्रयोग हुने खालका साधनहरू पनि हामीले चाहिँ यान्त्रिक साधनहरू पनि हामीले वितरण गरेका छौँ र कृषिमा हिजोको जस्तो अवस्था अहिले हल्दीबारी गाउँपालिकाभित्र छैन। किसानहरूले झन्डै तपाईँको चाहिँ हल्दीबारी गाउँपालिकाभित्रका झन्डै 3,000 बढी किसानहरूले सिँचाइ मोटर हल्दीबारी गाउँपालिकाले 3,000 बढी चाहिँ सिँचाइको मोटर वितरण गरेको छ। त्यो भएको कारणले गर्दा हिजो चाहिँ आँखाले नदेख्ने गरी बाली नालीहरू चाहिँ हरियोहरू हिउँदको बेलामा देख्न पाइँदैन थियो भने अहिलेको सन्दर्भमा हेरेर जाने भने अहिले पनि हेरेर जाने भने कतिपय ठाउँमा तोरीबारीहरू मकैहरू निकै ठुल्ठुला भइसकेको अवस्थाहरू छन्, तोरीहरू फुलिरहेको अवस्था छन् भने अहिले चाहिँ मान्छेहरूले 2-3 लाउन थाल्नु भएको छ। त्यो भएको कारणले गर्दा हामीले चाहिँ कृषिमा सहज होस् भनेर मोटर सिँचाइको लागि वितरण गरियो, त्यस्तै विद्युतहरू चाहिँ हामीले चाहिँ पोलहरू भित्रैसम्म त्यसलाई सपोर्ट होस् भन्ने गरेको हिसाबले हामीले विस्तारहरू गऱ्यौँ भने अरू विभिन्न खालका चाहिँ सामानहरू साझेदारीमा भनेर हामीले वितरण गरेको अवस्था छ।
उत्पादन चाहिँ हुने बजारीकरणमा चाहिँ कृषि उत्पादनहरूको समस्या हुने भन्ने गरेको कुरा धेरै ठाउँमा सुनिन्छ, हल्दीबारीमा उत्पादन गरेका सामग्रीहरूले चाहिँ कतिको बजार पाइरहेको यहाँले अनुभूति गर्नुभएको छ?
बजार चाहिँ यस्तो छ, अब चाहिँ किसान चाहिँ पटुका बाँधेर खेतीपाती गर्ने अनि बजार चाहिँ मूल्य चाहिँ पछि आएर व्यापारीले राख्ने गरेको यो हिजोदेखिको परम्परा हो। अहिले पनि किसानले चाहिँ आफूले भन्ने अनुसारको बजार मूल्य चाहिँ पाएको अवस्था छैन। अब यो चाहिँ हाम्रो तल्लो तहबाट मात्रै पहुँच पुग्दैन। अब यहाँ के छ भने हामीले उत्पादन गरेको चिजभन्दा बाहिरबाट आउने चिज चाहिँ राम्रो आइदिने भएको कारणले गर्दा, अब कतिपयको चाहिँ खुल्ला सिमाना भएको कारणले गर्दा, दैनिक किसानहरूले उत्पादन गरेका चिजहरू चाहिँ खुल्ला सिमानाको कारणले गर्दा आइदिने भएको कारणले गर्दा यी कुरा चाहिँ अब माथिल्लो तहबाट नियन्त्रण नगरिकन किसानहरूले बजार मूल्य चाहिँ पाउने गरेको स्थिति देखिँदैन। जस्ता चाहिँ हामीलाई सामग्री जनताहरूले फलाउने चिजहरू जे हामी उत्पादन गर्छौँ ती चिज चाहिँ अब बाहिरबाट अलिक सस्तो प्रयोगमा आइदिने भएको कारणले गर्दा कतिपय कुरा चाहिँ त्यो एउटा पीडा चाहिँ छ।
त्यसलाई व्यवस्थित गर्न चाहिँ गाउँपालिकाले केही योजना बनाउन सकिन्छ?
गाउँपालिकाले चाहिँ त्यसलाई कसरी व्यवस्थापन गर्न भन्ने चाहिँ सकिन्छ पनि, हामीले छलफल गरेका छौँ। तर अब कतिपय कुरा चाहिँ अब हाम्रो पहुँचभन्दा पनि बाहिरको कुरा भएकोले गर्दा कतिपय ती कुराहरूले गर्दा अलिक समस्या पनि भएको छ।
अलिकति फेरि चुनावकै सन्दर्भमा केन्द्रित हुन, अहिले चुनाव गरिरहने हो भने, अहिले चुनावमा जाने हो भने नेकपा एमाले फुटेको छ, यहाँहरूकै पार्टीबाट पहिले चाहिँ प्रधानमन्त्री भइसकेका पार्टीको नेतृत्व गरिसकेका दुईजना नेता माधव कुमार नेपाल झलनाथ खनालहरूले अर्कै पार्टी बनाउनु भएको छ। अहिले चाहिँ नेकपा यहाँहरूको स्थानीय तहको चुनावपछि अर्को चुनाव सङ्घीय चुनाव आउँदा प्रदेश चुनाव आउँदाखेरि चाहिँ कार्यगत एकता गरेको फेरि पार्टी एकीकरण भएको भन्ने गरेको नेकपा माओवादी केन्द्रसँग सम्बन्ध विच्छेद भएको छ र जनलहर चाहिँ हामी चुनावमा देखाइदिन्छौँ भनेर उहाँहरू लागिरहनु भएको छ। एमाले हिजोको भन्दा कमजोर हुन्छ भन्ने गरेको कुरा चाहिँ ती पार्टीका नेता कार्यकर्ताहरूले भनिरहेको अवस्था छ। हामी जित्तौँ न, हामी नजिते पनि एमालेलाई हराउन काफी छौँ भन्ने गरेको उहाँहरूको तर्क छ। के छ गाउँको परिस्थिति, गाउँका जनता सर्वसाधारण चाहिँ के भन्छन्?
यस्तो छ, अब नेकपा एमालेको अवस्था भन्यो भने जुन राष्ट्रिय राजनीतिमा एउटा चाहिँ बाँधकुवा नेपाल समूहहरू चाहिँ गएर एउटा समाजवादी पार्टी खोल्नुभयो त्यसले तल सतहसम्म असर परेको छैन। त्यो चाहिँ नेताहरूले मञ्च प्रयोग गर्दाखेरि बोल्ने भाषा मात्रै हुन्। चाहिँ माधवकुमार नेपालको कारणले गर्दा नेकपा एमालेको सतहसम्म चाहिँ समस्या नपरेको कुरा म यहाँ राख्न चाहन्छु। तर त्यति धेरै ग्राउन्डमा अब मेरो तहमा त्यो अवस्था छैन। र अर्को कुरो, निर्वाचनमा चाहिँ परिणाम नेकपा एमाले सहज तरिकाले, हिजो नेकपा एमालेकै सरकार अहिलेसम्म थियो भने मान्छेहरूलाई भ्रम पार्न सक्थे, कतिपय कुरा हुकी जस्तो हुन्थ्यो। तर जब चाहिँ केपी ओलीको एउटा जुन लोकप्रिय सरकार, जनताको पक्षमा काम गरिरहेको सरकारलाई जब गिराएर अहिले शेरबहादुर देउवाको सरकार बन्यो, यो बिचमा शेरबहादुर देउवाले गरेका गतिविधिहरूबाट चाहिँ नेकपा एमालेलाई बल पुग्दै र नेकपा एमालेलाई जनताको समर्थन बढ्दै गएको अवस्था छ। अब त्यो सबैको आफ्नो बुझाइ हो, मेरो बुझाइ यो हो। किन भन्दा हिजो केपी ओली जति सरकारमा बसेर बाहिरबाट सबै दलले विरोध गर्थे र ती दलहरूले विरोध गर्दा कतिपय कुराहरू चाहिँ हाम्रै मान्छेहरूले पनि हो कि भन्ने गरेको स्थिति बनाइदिन्थे। सामाजिक सञ्जालहरू दुनियाँ प्रविधिहरू चलाएर तपाईँको यति धेरै आक्रमण ढङ्गबाट लागेका थिए। तर आज हिजो केपिओलीले जे खालका गतिविधि गराएका थिए, केपिओलीले जुन राष्ट्रियताको सवालमा उभिएका थिए, आजका प्रधानमन्त्रीले, आजको चाहिँ मन्त्री परिषदले, आजका प्रदेश सरकारहरूले त त्यो स्थिति देखाउन सकिएन नि त। त्यो भएको कारणले गर्दा अहिले नेकपा एमालेलाई तत्काल चुनाव हुने हो भने परिणाम नेकपा एमालेको हातमा चाहिँ राम्रो पर्ने गरेको स्थिति मैले देख्छु। किनभने अहिले चाहिँ हाम्रो पार्टीको मात्रै होइन, विपक्षीहरूका पनि साझा हाम्रो बिचमा बसेका मान्छेहरू के भन्छन् भने वास्तवमा चाहिँ काम गर्ने पार्टी नेकपा एमाले रहेछ र चाहिँ केपिओली नै रहेछ। फेरि नेकपा एमालेको केपिओलीलाई दुइटै बहुमत दिएर चाहिँ सरकारको नेतृत्व गर्न पठाउनुपर्छ, अनि मात्रै देश बनिने रहेछ भन्ने गरेको कुरा चाहिँ अहिले गाउँठाउँमा विपक्षीहरूले, हाम्रो होइन, नेताहरूले, ती पार्टीका नेताले मञ्चमा एउटा कुरा बोल्छन् र तिनै पार्टीका, विपक्षी पार्टीका चाहिँ स्थानीय कार्यकर्तादेखि लिएर नेताहरूले तल चाहिँ नेकपा एमालेको अब आवश्यकता रहेछ भन्ने गरेको हिसाबले चाहिँ तल कुरा गर्छन् भनिसकेपछि परिणाम कसको हातमा पर्छ पछि त्यो चुनावमा देखिने कुरा हो। अहिले त अब सबैले चाहिँ ठुलो देख्नु स्वाभाविक कुरा हो। त्यो भएको कारणले गर्दाखेरि मेरो विश्लेषण के हो भने चाहिँ चाहे स्थानीय तहको निर्वाचन होस्, चाहे प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचन होस्, परिणाम नेकपा एमालेको चाहिँ हातमा छ, परिणाम नेकपा एमालेको पक्षमा आउँछ मलाई यो लाग्छ।
अहिले यहाँले यति दावा गरिरहँदा यहाँकै पालिकामा उपाध्यक्ष लगायतको दुई तिहाईजना प्रतिनिधि यहाँहरूले जित्नुभयो, तर अध्यक्ष यहाँहरूको चाहिँ नेतृत्वकर्ता चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जित्नुहुने रविन्द्र प्रसाद लिङदेन हुनुहुन्छ। यहाँको निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने सङ्घीय सांसद राजेन्द्र लिङदेन हुनुहुन्छ। उहाँ अहिले राप्रपाको कमल थापालाई पनि हराएर पार्टीकै अध्यक्ष बनिसक्नु भएको छ, नेतृत्व गर्नुभएको छ। यसले चाहिँ यहाँहरूलाई कतिको चुनौती थपियो कि अवसर छन्?
होइन, अब यो चाहिँ मैले अब धेरै कुरा म उहाँहरूको चर्चा गर्दिनँ, किनभने उहाँहरूको पार्टीको पनि आफ्नै सबै कुरा होला। तर नेकपा एमालेलाई त्यति धेरै ठुलो असर पर्छ जस्तो मलाई लाग्दैन, किनभने उहाँहरूको चाहिँ के छ अवस्था साइज भन्ने कुरा त्यहीँको भूगोलले बताउँछ। त्यो भएको कारणले गर्दा अब राष्ट्रिय राजनीतिमा अब अलिअलि चाहिँ केही रहला, त्यो फरक विषय हो। तर मैले देखेको कुरा उहाँको भूगोल उहाँको क्षेत्र भए तापनि त्यस्तो धेरै प्रभाव म देख्दिनँ, त्यस्तो धेरै चाहिँ समस्या हुन्छ जस्तो मलाई लाग्दैन। अब हाम्रै क्षेत्रले एउटा कुनै दलको चाहिँ राष्ट्रिय अध्यक्ष पाउनु भनेको त हाम्रो लागि पनि खुसीको कुरा हो, हामी त फलानाको क्षेत्र गाउँ नि भन्न पनि एउटा परिचय दिने गरेको हिसाबले त सहजै बनेको अवस्था छ। तर के हो भने त्यस्तो धेरै नेकपा एमालेलाई क्षति हुने गरेको स्थिति चाहिँ तिन नम्बर क्षेत्रमा देखिँदैन।
भनेपछि अघिल्लो चुनावमा जे परिणाम आएको थियो न्यूनतम त्यति प्राप्त हुन्छ
अहिले? तिन नम्बर क्षेत्रकै विषयमा कुरा गर्ने हो भने त मैले तिन नम्बर क्षेत्र म त्यस्तो कमजोर देख्दिनँ, किनभने हल्दीबारीमा हामीले अध्यक्ष नजिते पनि त्यहाँका सम्पूर्ण विकास निर्माणका कामदेखि लिएर जनताका कामहरूदेखि लिएर सारा कुराको अगुवाई मेरो नेतृत्वमा भएको छ। किनभने त्यो चाहिँ मैले भन्दा पनि त्यहाँका जनताले बोल्नुहुन्छ, विपक्षी पार्टीहरूले बोल्नुहुन्छ, त्यो समग्र हल्दीबारीको विकास निर्माणमा र यति दावाका साथ भन्छु चाहिँ भन्नुपर्छ मैले पनि तपाईँको, म आफूले नै अगुवाई गरेर त्यहाँ भएका कामहरू भएका छन्, त्यहाँका नीति तथा कार्यक्रम बजेटहरू त्यही अनुसारले बनाउनेदेखि लिएर कार्यान्वयन गर्ने कुरामा चाहिँ सबभन्दा बढी मेरो आफ्नो पनि भूमिका छ। त्यो भएको कारणले गर्दा अब भद्रपुरकै क्षेत्रभित्र पर्छ, त्यहाँ अब त्यहाँ चाहिँ त्यहाँका जनप्रतिनिधिले चाहिँ अगुवाई गर्नुभएको छ। हिजो भद्रपुरको अवस्था कस्तो थियो, आज भद्रपुरको अवस्था कस्तो छ हेर्दा हुन्छ। अब त्यहीँ तलतिर कचन कबलमा चाहिँ हामीसँग त्यहाँ हाम्रो छैन, त्यहाँ त अब राप्रपाकै साथीहरू हुन्छ, तर त्यहाँ त्यहाँका माननीय प्रदेशका माननीय वसन्त कुमार बानेज्यूको अगुवाईमा त्यहाँ चाहिँ यति धेरै सडकहरू बनेका छन्, यति धेरै भवनहरू संरचनाहरू बनेका छन्, त्यहाँ चाहिँ तपाईँको जनताले विकासको अनुभूति गर्ने गरी उहाँले प्रदेशबाट चाहिँ बजेट लिएर चाहिँ लाउनु भएको अवस्था छ। यता बारदसीमा गएर हेर्ने भने पनि त्यहाँ तपाईँको चाहिँ हाम्रै साथीहरूले चाहिँ अध्यक्ष उपाध्यक्ष हाम्रो नभए तापनि हाम्रा चाहिँ त्यहाँका वार्ड अध्यक्षज्यूहरूले हरेक वार्डमा आफ्नो कामको नेतृत्व गर्नुभएको छ, अगुवाई गर्नुभएको छ, त्यहाँ पनि नेकपा एमाले बलियो भएको महसुस उहाँहरूले गराउनु भएको छ। त्यो भएको कारणले गर्दा हिजो हाम्रो आन्तरिक द्वन्द्वको कारणले, प्राविधिक कारणले, कहीँ गडबडी भएको कारणले निर्वाचनको परिणाम हाम्रो आएन, त्यो फरक कुरा हो। तर तपाईँको समग्र रूपमा हल्दीबारी यो झापाको तिन नम्बर क्षेत्रभित्रका चारवटै पालिकामा कामको हिसाबले र जनताहरूसँग प्रत्यक्ष जोडिएर काम गर्ने, जनताका समस्याहरू समाधान गर्ने कुरामा नेकपा एमाले अगुवाई खेलेको कारणले गर्दा नेकपा एमालेको अवस्था हिजोको जस्तो चाहिँ छैन, नेकपा एमालेको अवस्था हिजोको जस्तो अवस्था छैन, सुदृढ अवस्था छ। अब नेकपा एमाले तिन नम्बर क्षेत्रको परिणाम त्यहाँको पालिकाहरू वाडाहरूमा मात्र होइन क्षेत्रमै समग्र भोलि चाहिँ सहज तरिकाले निकाल्न सक्ने गरेको स्थिति बनेको छ।
हामी कार्यक्रमको अन्त्यमा छौँ उपाध्यक्षज्यू, अन्त्यमा यो रेडियो सुन्दै गर्ने श्रोतालाई, यहाँ नेकपा एमालेको युवा नेता जिल्ला कमिटीमा हुनुहुन्छ, क्षेत्रीय कमिटीको नेतृत्व गरिसक्नु भएको छ, तल पालिकाको जलथलको नेतृत्व गर्दै गर्दै यहाँ चाहिँ नेतृत्वमा विकास हुँदै आउनु भएको छ, 23 गते यहाँहरूको जिल्ला अधिवेशन पनि हुँदैछ, पार्टीको जिल्ला अधिवेशन हुँदैछ, पार्टीको यो अधिवेशनका सन्दर्भमा चाहिँ अहिले नेतृत्व युवा स्थापित हुन्छन् कि पहिलेकै एकदम पुरानो मान्छेहरूलाई चाहिँ दोहोरिने, उहाँको चाहिँ सिटै खाली नहुने, युवाले प्रवेशै नपाउने गरेको परिस्थिति बन्छ, कसरी जान्छ जिल्ला अधिवेशन बताइदिनुहोस् न।
जिल्ला अधिवेशन यसपटकको अधिवेशन अब हामीले वार्ड अधिवेशनहरू, गाउँ अधिवेशनहरू हाम्रो चाहिँ अस्ति सम्पन्न भए, केन्द्रीय महाधिवेशन पनि हाम्रो चाहिँ सम्पन्न भएको छ, हाम्रो सबै ठाउँ सर्वसहमतिको आधारमा नेतृत्व चाहिँ चयन भएको छ भने यसपटक जिल्ला अधिवेशनबाट सर्वसहमत रूपमा युवा नेतृत्वहरू चयन हुनेछन्, युवाहरू स्थापित हुनेछन् यसपटक जिल्ला अधिवेशनमा, र नेकपा एमालेमा युवामय हुनेछन्, र अब पुराना खालका नेतृत्वले आएर नेकपा एमालेको काम अब उठ्दैन। अहिले जे खालको नेकपा एमालेको क्रेज अहिले जनताहरूको बिचमा बढेको छ, यसले के मागेको छ भने युवाहरूलाई नेतृत्वमा स्थापित गर भनेको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले नेकपा हामीले चाहिँ अहिले नेतृत्वले पनि सोच्ने बेच्चा के हो भने अहिले चाहिँ युवाहरू चाहिँ अब हामीले युवा कसलाई भन्ने, हामीले 50 वर्ष 60 वर्ष पुगेकालाई युवा भन्ने हो कि? अब हिजो तिनै मान्छेहरू आज जो नेतृत्वमा बसेका छन्, एउटा बस्ने कमिटीमा काम गर्ने पनि एउटा हद सीमा हुन्छ, तपाईँको 4 कार्यकाल 5 कार्यकालसम्म बस्ने, एउटै कमिटीमा बस्ने, त्यहाँभन्दा माथि पनि जान नसक्ने, तल पनि झर्न नसक्ने, काम नगर्ने, अब यो खालको नेतृत्वलाई नेतृत्वले नै पहिचान गरेर विदा गर्नुपर्छ। एउटा नेतृत्व तपाईँको चाहिँ 4 कार्यकाल 5 कार्यकाल भनेको 25 वर्ष 30 वर्षसम्म जिल्ला कमिटीमा बसिँदाखेरि, आज अब हामी 40 वर्ष पुग्यौँ, हामीले के भने केटाकेटी भन्ने त, हिजो हाम्रो अवस्थामा हाम्रो उमेरमा उहाँहरू कतिपयमा चाहिँ केन्द्र कमिटीमा पुगिसक्नु भएको थियो, प्रदेश कमिटीमा पुगिसक्नु भएको थियो, अञ्चल कमिटीमा हुनुहुन्थ्यो, जिल्ला कमिटीको चाहिँ जिम्मेवार ठाउँमा बसेर काम गर्नुहुन्थ्यो भने आज हामी काम गर्दै गएको त आज तपाईँको चाहिँ म झन्डै
37 वर्ष पर्यन्त पुगेँ। आज म 17-18 वर्षदेखि त पार्टीको काममा निरन्तरता जिम्मेवारीमै मात्र रहेको 17-18 वर्ष भएको छ भने अब हामी केटाकेटी भनेर ब्याग सर्किने कि हामीले काम गर्ने ठाउँ पाउने त्यो भएको कारणले गर्दाखेरि अब सो त जानेर अग्रजहरूले पनि थपक्कन आफू कस आफ्नो अवस्था हैसियत के छ बुझेर जानेर तपाईँको सर्वका युवाहरूलाई अगाडि जान दिनुपर्छ र जसले जिम्मेवारी लिएर चाहिँ सर्वसहमतिको रूपमा ज जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले सर्वसहमतिको नाममा सर्वसहमत नेतृत्व विकास गर्ने नाममा आफ्नै चाहिँ पेरिफेरीका मान्छेहरू बोक्न पाउनुहुन्न। युवाहरूलाई नेतृत्व विकास गर्न सक्नु भएन भने चाहिँ यो फेरि एउटा ठुलो दुर्भाग्य हुनसक्छ। त्यो भएको कारणले गर्दा युवामय नेकपा एमाले बनाउनुपर्छ, यो आजको आवश्यकता हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो 23 गते जिल्ला अधिवेशनमा मलाई लाग्छ सम्पूर्ण चाहिँ 131 झापाका सबै वार्डबाट आउने प्रतिनिधिज्यूहरूले यो आवाज उठाउनुहुनेछ। अब हामीले चाहिँ सर्वसहमतिको नाममा काम गर्न नसक्ने, अर्काले बोकेर हिँड्न सक्ने, अर्काले बोकेर हिँडिनुपर्ने साधन स्रोत चलाउन नसक्ने, यी खालका तपाईँको प्रविधिसँग जोडिन नसक्ने, यो खालका अर्काको भैँसाकी टेकेर हिँड्ने नेतृत्वबाट अब नेकपा एमाले चल्दैन। त्यो भएको कारणले गर्दा समय अनुकूलता प्रविधि चलाउन सक्ने, समय अनुकूलता चाहिँ आफ्ना विचार राख्न सक्ने यी खालका तपाईँको नेतृत्वलाई अब हामीले चाहिँ स्थापित गरेर जानुपर्छ। म यो सम्पूर्ण नेकपा एमालेका यो 23 गते जिल्ला अधिवेशनमा आउने प्रतिनिधिज्यूहरूलाई म यो आग्रह अनुरोध गर्न चाहन्छु। अब हामीले यो खालको स्थापित गर्न सक्यौँ भने मात्रै हामीले खोजेको नेकपा एमाले बनाउन सक्छौँ। म यही शुभकामना दिन चाहन्छु र मलाई पनि यो चाहिँ कार्यक्रममा बोलाएर आफ्ना विचारहरू आफ्ना पालिकाका कामहरू राख्ने अवसर मौका दिनुभएकोमा म भिजन एफएम म गणेश दाई लगायत म भिजन एफएम सम्पूर्ण परिवारलाई म हार्दिक धन्यवाद मेरो व्यक्तिगत तर्फबाट र मैले प्रतिनिधित्व गरेको मेरो गाउँपालिकाको तर्फबाट र अलिकति राजनीतिक कुराहरू पनि उठाइदिनु भयो मैले चाहिँ म जिल्ला कमिटीको सदस्यको चाहिँ हिसाबले पनि म यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद
धन्यवाद। उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी। जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा कुराकानी गर्दै आजका लागि जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम यति नै। अर्को महिनाको 10 गते बिहान यसै गरी हल्दीबारी क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु र यो चिसो बिहानीमा पनि हल्दीबारीदेखि आएर जलथलदेखि आएर आफ्ना धारणा राख्नुभएकोमा गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीसँग आभार पनि व्यक्त गर्दछु। धन्यवाद।